यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म नवराज लम्चाल। शुरूमा मुख्य समाचार। हालसम्म 19,432 जनाको कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। आफूसँग भएको स्रोत साधन प्रयोग गरी विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्न स्थानीय तहहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह। लकडाउनको अवधिमा असंगठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि घर पुग्न लामो पैदल यात्रा हिँडेका नागरिकका लागि बसोबास र खानपिनको व्यवस्थामा गम्भीर हुन सरकारलाई कांग्रेसको आग्रह। खुला सीमाका कारण कोरोना संक्रमण बढ़दै गएपछि सरकारले दक्षिणी नाकामा उच्च निगरानी बढ़ायो। भारतको पश्चिम बंगाल सरकारद्वारा नेपालसँग जोड़िएको मेची भन्सार नाका बन्द, स्थगित माध्यमिक शिक्षा परीक्षा एसईई लगायत शिक्षा क्षेत्रका विभिन्न विषयमा शिक्षा मन्त्रीद्वारा प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूसँग छलफल र कोरोना भाइरसको संक्रमण बढ़ेसँगै जापानमा देशव्यापी संकटकालको घोषणा। दक्षिण कोरियामा निको भई घर फर्किएका 141 जनामा पुनः कोरोना भाइरसको संक्रमण देखियो। अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म 19,432 जनामा कोरोना परीक्षण भएको जनाएको छ। आज मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले परीक्षणको दायरा बढ़ाउने क्रममा छिटो विधिबाट 12,192 र पीसीआर प्रविधिबाट 7,240 जनामा कोरोना परीक्षण भएको जानकारी दिनुभयो।
पीसीआर विधिबाट भएको जम्मा परीक्षण 7,240 छ र आजको दिनमा गत 24 घण्टामा 369 परीक्षण भएका छन्। त्यसै गरी ऱ्यापिड डायग्नोस्टिक किटबाट भएको परीक्षण जम्मा अहिलेसम्म 12,192 हो। त्यसमध्ये गत 24 घण्टामा 3,263 भएका छन्। यसरी कुल जम्मा 19,432 परीक्षण भइसकेको छ।
छिटो विधिबाट परीक्षण भएका नमूनामध्ये केहीको नतिजा पोजिटिभ आए पनि पीसीआर मेसिनबाट पुनः परीक्षण गर्दा संक्रमण नभएको पाइएको उहाँले जानकारी दिनुभयो। 3 भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगंजको छपकैयामा 400 छिटो विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 बागमती प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छिटो विधिबाट परीक्षण भइरहेको, बाँकी रहेका ताप्लेजुङ, इलाम, ओखलडुङ्गा, खोटाङ, सोलुखुम्बु, मनाङ, रूकुम पूर्व र डोल्पामा पनि छिट्टै शुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल 4,901 जना क्वारेन्टाइनमा रहेको जनाएको छ। मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले आफूसँग भएको साधन स्रोत र जनशक्तिको अभिलेख तयार गर्न र विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बसे नबसेको सम्बन्धमा अनुगमन गर्न अनुरोध पनि गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटा:
हामीले स्थानीय तहसँगको सहकार्यलाई अनुरोधको रूपमा लिएका छौं। COVID-19 रोकथाम र नियन्त्रणको लागि आफ्नो स्थानीय तहभित्रका स्वास्थ्य संस्था, जनशक्ति, औजार उपकरण, एम्बुलेन्स आदिको अभिलेख तयार गरेर विवरणहरू राख्ने काम गर्न सकिन्छ। आफ्नो स्थानीय तहभित्र रहेका स्वास्थ्य जनशक्तिलाई परिचालन सम्बन्धी व्यवस्थाको काम गर्न सकिन्छ, त्यसमा मदत गर्नु हामी अनुरोध गर्छौं। विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बसे नबसेको यकिन गरी अनुगमन गर्न सहयोग गर्नुहोस्, अनुगमन गरिदिनुहोस् भनेर स्थानीय तहका जनप्रतिनिधिज्यूहरूलाई सादर अनुरोध गर्न चाहन्छौ। त्यसै गरी सम्भावित संक्रमित व्यक्तिहरूको नमूना परीक्षणमा सहयोगीको भूमिका निर्वाह गर्दिन, यसको लागि नजिकको स्वास्थ्य संस्था, प्रादेशिक स्वास्थ्य निर्देशनालयसँग सम्पर्क राख्न र टोल फ्री नम्बर हाम्रो 1133 र 1115 समेत त्यो टोल फ्री नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। बिरामीहरूको प्रेषण हुन सक्छ, एक ठाउँबाट अर्को ठाउँमा बिरामीहरू लैजानुपर्ने हुन सक्छ। सो कार्यमा एम्बुलेन्सको लागि, एम्बुलेन्स सेवाको लागि सहजीकरण गर्ने कार्यमा मदत पुर्याउन हामी अनुरोध गर्छौं। आफ्नो स्थानीय तहमा विभिन्न वस्तुहरूको, औषधि, औषधिजन्य सामग्री, खाद्य वस्तुहरूको अभाव सिर्जना नहुन दिनतर्फ कार्य गर्न अनुरोध गर्दछौ। विभिन्न आफ्ना स्थानीय तहमा उत्पादन हुने खाद्य वस्तुलाई खपत बढाउने, त्यस्ता वस्तुहरूको खपत बढाउन सकिन्छ। बिग्रने सामानहरूलाई छिटो प्रयोग गर्ने, नबिग्रनेलाई केही दिनपछि प्रयोग गर्ने कामहरू गर्न सकिन्छ, त्यस्तो खाले नीति लिन सकिन्छ। यो हाम्रो स्थानीय तहलाई अनुरोध छ।
संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्न, प्रदेशमा जनशक्ति व्यवस्था गर्न र प्रदेश स्तरबाट कोरोना नियन्त्रणका लागि भएका प्रयासमा सहजीकरण गर्न टोली खटाइएको छ। कोविड क्लिनिक सञ्चालनको अनुमति प्राप्त 25 हब अस्पताल, 64 प्रादेशिक अस्पताल र 22 मेडिकल कलेजहरू रहेकोमा काठमाडौँ उपत्यका थप 16 निजी अस्पताललाई पनि कोविड क्लिनिक सञ्चालन गर्न सूचीकृत गरिएको छ। काठमाडौँ उपत्यकाभित्र रहेका बिरामीहरू एक ठाउँबाट अर्को ठाउँमा लैजान नेपाल रेडक्रस सोसाइटी र 100 भन्दा बढ़ी शैय्या भएका निजी अस्पतालका एम्बुलेन्स मार्फत 102 नम्बर टेलिफोनबाट सेवा दिने मन्त्रालयले जनाएको छ। साथै प्रदेशका सामाजिक विकास मन्त्रालय र प्रादेशिक स्वास्थ्य निर्देशनालयसँगको सहकार्य प्रभावकारी बनाउन प्रादेशिक विपद व्यवस्थापन केन्द्रसँग बैठक गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंकामा आइसोलेसनमा रहेका मध्ये हालसम्म 247 जना उच्च जोखिम अर्थात रेड जोनमा रहेको जनाएको छ। मन्त्रालयले त्यस्ता व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जनाएको छ। संक्रमित व्यक्तिहरूसँग घुलमिल भएका र हुने सम्भावना भएकाहरूको पहिचान गरी ती व्यक्तिहरूमा परीक्षण गर्ने काम कन्ट्याक्ट ट्रेसिङमा गरिन्छ। कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया कसरी गरिन्छ त इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेसँग हामीले यो जिज्ञासा राखेका छौं।
नेशनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट कुनै पनि प्रमाणित भएको बिरामीको जानकारी प्राप्त भइसकेपछि इरिसिडीमा भएको केस इन्भेस्टिगेसन टिम हुन्छ हामीसँग। त्यसमा चाहिँ हाम्रो खास गरेर 4-5 जनाको टिम हुन्छ र प्रमुख रूपमा यसको एउटा 1 चिकित्सक, इपिडेमियोलोजिस्ट, ल्याबोरेटरीको स्टाफ र पब्लिक हेल्थ एक्सपर्ट, यसरी 4-5 जनाको हाम्रो एउटा टिम हुन्छ र त्यो टिमले सम्बन्धित संक्रमित व्यक्तिको सबभन्दा पहिला उहाँको चाहिँ पुरा जानकारी लिन्छ। त्यो जानकारीको आधारमा त्यो टिम चाहिँ कसरी परिचालन गर्नुपर्छ भन्ने त्यो टिमले चाहिँ त्यो व्यवस्था गर्छ। पहिला टिमहरूको व्यवस्था गर्छ, यिनीहरू मिटिङ गर्छन् र यो बिरामी साधारणतया संक्रमित भएको बिरामी पत्ता लाग्दा बित्तिकै हामीले तुरुन्तै हस्पिटलमा आइसोलेसन वार्डमा ल्याउँछौँ र उहाँहरूसँग गएर आइसोलेसन वार्डमा विस्तृत जानकारी लिइन्छ। जानकारीको आधारमा त्यो टिम कहाँ परिचालन हुनुपर्ने हो, सम्बन्धित उहाँको चाहिँ कहाँ वासस्थान कहाँ हो, अथवा उहाँ कहाँबाट, उदाहरणको लागि हामी एयरपोर्टबाट आएको छ भने, प्लेनबाट आएको छ भने प्लेनमा उहाँ कहाँनिर बस्नु भएको छ, त्यो प्लेनको हाम्रो एउटा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर छ। प्लेनमा बस्यो भने, प्लेनको एउटा सिटमा बस्यो भने त्यसको अगाडिको 2 रो र पछाडिको 2 रो र बीचमा गरेर यो व्यक्तिलाई विशेष रूपमा हामीले कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याउँछौँ र हामीले उहाँहरूको इन्फर्मेसन लिइसकेपछि उहाँहरू त्यो प्लेनबाट कसरी घर जानुभयो, ट्याक्सीबाट जानुभयो अथवा कसरी जानुभयो र उहाँ बस्ने ठाउँ हो, उहाँ होटेलमा बस्नुभयो अथवा घरमा बस्नुभयो, घरमा को कति व्यक्तिहरू छन्, उहाँसँग सम्पर्कमा कसरी आउनुभयो भन्ने विषयमा हामीले विस्तृत जानकारी लिन्छौँ र त्यही अनुसारको हामीले फेरि जाँच पडतालको दायरामा अगाडि बढाउँछौँ। हामीले के गर्छौँ भने एकदमै नजिकको उहाँबाट क्लोज हुने व्यक्तिको थ्रोट स्व्याब लिएर पीसीआरतिर जान्छौँ भने र जसको चाहिँ सम्भावनाहरू भएको हामीले टिम परिचालित गरेर उहाँहरूसँग सम्पर्क आउने व्यक्तिहरू, उहाँका परिवारदेखि लिएर उहाँसँग सम्पर्कमा बस्नेहरू, उहाँ कुन गाडीबाट जानुभयो, कुन बसबाट जानुभयो, यो सबै कुराको हामीले कन्ट्याक्ट ट्रेसिङ गरेर कोही पनि नछुटुन् भनेर अहिलेसम्म चाहिँ 16 हाम्रा केसहरू भए ती सबैलाई हामीले विस्तृत कन्ट्याक्ट ट्रेसिङको दायरामा लिएका छौँ र यसपछि हामी के हुन्छ भने कन्ट्याक्ट ट्रेसिङको काम सकिसकेपछि यिनीहरूको हामीमा रोग नियन्त्रण महासङ्घसँग एउटा गो डाटा भन्ने एउटा सफ्टवेयर छ, सफ्टवेयरमा उहाँको इन्फर्मेसन त्यहाँ इन्ट्री हुन्छ। इन्ट्री भइसकेपछि एसएमएस मार्फत यिनीहरूको ट्र्याकिङ रेगुलरली हुन्छ। यसरी ट्र्याकिङ भइसकेपछि कन्ट्याक्टहरूको अरूको नमुना संकलन भएपछि उहाँहरूको पोजिटिभ नेगेटिभ के आउँछ त्यही अनुसारको फेरि हामी कन्ट्याक्ट ट्रेसिङमा जान्छौँ र कन्ट्याक्ट ट्रेसिङको काम हामीले पूरा गर्छौँ।
उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे सहकर्मी प्रवीण पोखरेलसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। नेपाली कांग्रेसले दैनिक जालादारी, असंगठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थामा गम्भीर हुन सरकारसँग माग गरेको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खानले आज एक विज्ञप्ति मार्फत कोरोना भाइरसको जोखिमलाई बढ़न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारण जनता पीड़ामा रहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारले COVID-19 को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाको लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्य सामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको आरोप लगाउनुभयो। हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो। सरकार त्यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढ़ेको देखिन्छ। वर्तमान विषम परिस्थितिमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गर्दै कांग्रेसले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ। महामारी नियन्त्रण न्यूनीकरण तथा उपचारका लागि अहोरात र अभूतपूर्व योगदान गरिरहनुभएका चिकित्सा कर्मी नर्स स्वास्थ्य सेवक सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिमा कांग्रेसले सम्मान व्यक्त गरेको छ। कांग्रेस संसदीय दलले उहाँहरू सबैको सुरक्षाको लागि सरकार संवेदनशील गम्भीर र उत्तरदायी बन्न आग्रह समेत गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण दैनिक जालादारी गरेर खानेहरू घर जाने क्रममा बिचल्लीमा परेका प्रति सरकारको ध्यानाकर्षण गरेको छ। आयोगका सचिव वेद प्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा गत चैत्र 11 गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेको अनुगमनबाट पाइएको जनाइएको छ। अनुगमनका क्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा रोजगारीका लागि आएका असंगठित रूपमा दैनिक जालादारीमा काम गर्ने मजदूर स्वास्थ्य उपचारका लागि हिँडेका बिरामी घर बहालमा बस्ने सीमान्तकृत वर्गका समुदाय थाथालो फर्कने क्रममा बाटोमा अल्पत्र परेको अनुगमनबाट देखिएको आयोगले जनाएको छ। खाद्य अधिकार व्यक्तिको आधारभूत मानव अधिकारका साथै जीवनको अधिकारसँग समेत अन्योन्याश्रित हुने भएकाले नेपालको संविधानले व्यक्तिको बाँच्न पाउने अधिकारको सम्मान संरक्षण र सुरक्षा गर्न आयोग तीनै तहका सरकारसँग आग्रह गर्दछ भनिएको छ। सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्र सुरक्षा फोर्स थप गरी उच्च निगरानी बढ़ाएको छ। भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोविड 19 को संक्रमण देखिएपछि निगरानी बढ़ाइएको हो। सहज रूपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशन अनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फोर्सलाई सीमामा केन्द्रित गर्न थालेको हो। विभिन्न पहाड़ी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ। यसअघि सीमा क्षेत्रमा नियमित 122 सीमा निगरानी पोस्ट बीओपीमा करिब 3,000 सशस्त्र प्रहरी खटिएका थिए। रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता 5,000 सुरक्षाकर्मी सीमामा पठाइएकोमा अहिले त्यसलाई बढ़ाएर 8,000 पुर्याइएको जनाइएको छ। उहाँले यही वैशाख 1 गते हिमाली तथा पहाड़ी जिल्लाबाट कटौती गरी सुरक्षा फौज तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत सीमामा खटाउन निर्देशन दिनुभएको थियो। सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कुल 22,646 सुरक्षाकर्मीले सीमावर्ती जिल्लाको निगरानी थालेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कुमार श्रेष्ठले जानकारी दिनुभयो। खुला सीमाको कारण कोरोना संक्रमण बढ़दै गएपछि सरकारले सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेसँगै अहिले वीरगंज लगायत बारा पर्सा रौतहट जिल्लाका सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी तैनाथ गरिएको हाम्रा वीरगंज संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। सीमा क्षेत्रको प्रत्येक 2-2 किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको टुकड़ी राखिएको र सीमा क्षेत्रमा कड़ा निगरानी शुरू भएको सशस्त्र प्रहरी बल 13 नम्बर गण वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुमारले जानकारी दिनुभयो। सीमा बन्द गरिएसँगै अहिले भारतसँग सीमा जोड़िएका तराईका 22 जिल्लामा सशस्त्र प्रहरीको तैनाथी बढ़ेको हो। 2 नम्बर प्रदेशका सबै नाकामा परिचालित सशस्त्र प्रहरीले सीसीटीभीबाट समेत निगरानी बढ़ाइरहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
भारतमा कोरोनाको संक्रमण बढ़दै गएको र तेस्रो चरणमा प्रवेश गरेका कारणले नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था झनै कड़ा बनाउने काम भएको छ। धनुषा जिल्ला सहित प्रदेश नम्बर 2 रहेको 109 सीमा नाका सहित थप ठाउँहरूमा सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट खड़ा गरिएको छ। दुवै देशमा लकडाउन भए पनि भारतका विभिन्न शहरहरूमा रोजगारीमा गएकाहरू पैदल फर्किरहेको बेलामा कुनै पनि व्यक्ति नआओस् भन्नका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ। सशस्त्र प्रहरी नम्बर 8 गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती,
345 जनाको नफरीमा अहिले हाम्रो खटिएको छ, जुन 24 घण्टा पहरा दिएर बसिरहेको छ। 63 ठाउँमा 24 घण्टा बस्छ, त्यहाँ 200-300 मिटर 400 मिटर ग्याप भएको ठाउँहरूमा साइकलबाट गस्ती गर्ने, मोटरसाइकलबाट गस्ती गर्ने, त्यसपछि भएन गाडीबाट गस्ती गर्ने पनि भइरहेको छ। र रातको समयमा हामी लङ रेन्ज टर्चहरू प्रयोग गरेका छौँ। 10 गजाकै क्षेत्रमा पारी वारीपट्टि दुवैतिर हेर्दाखेरि चाहिँ गाउँबारीहरू छ, अलिकति खोलाहरू छन्, त्यसबाट लुकेर आउने सम्भावना पनि छ। तब यसलाई चाहिँ हामीले कडाइका साथ हेरेका छौँ।
अहिले सीमा क्षेत्रमा पनि निकै जागरूकता बढ्दै गएको छ। आम जनताहरू पनि सिमानामा निगरानी गर्ने गरेको बताउँदै नेपाल भारतको सिमाना सँगै जोडिएको धनुषाका जनक नन्दनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा,
जनतामा पनि सक्रियता छ, अलिकता के छ चैते बाली कारणले गर्दाखेरि खेती किसानीको काम चाहिँ फाटफुट भइरहेछ, तर नेपाल भारत आउने जाने काम चाहिँ ठ्याप्पै रोकिएको।
प्रदेश नम्बर दुईका सबै जिल्लाहरूको नाकाहरूलाई पूर्ण रूपमा ठप्प बनाउने काम भएको छ। सशस्त्र प्रहरीको 120 बीओपीलाई बढाएर 935 बनाइएको छ। प्रदेश नम्बर दुईका आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव,
बोर्डरलाई पूर्ण रूपमा सिल गर्ने, एउटा पनि मान्छेलाई आवाजावत गर्न नदिने भन्ने प्रदेश सरकारको तयारी छ र यो तयारी अनुसार हामी काम अगाडि बढाइरहेछौँ।
अहिले सीमा नाकाहरूमा सीसीटीभी जडान गरेर अनुगमन तथा चेक जाँच गर्ने पक्षमा प्रदेश नम्बर दुई सरकार अगाडि बढेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
कोरोना भाइरस संक्रमणको जोखिम बढ़ने भन्दै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोड़िएको झापाको काँकडभिट्टास्थित मेची भन्सार नाका बन्द गरेको छ। यससँगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पूर्ण रूपमा ठप्प भएको हाम्रा झापा संवाददाता निशेष राईले जनाएका छन्। पश्चिम बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चितकालका लागि कारोबार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो। भारततर्फको नाका बन्द भएपछि भारत, भूटान र बंगलादेशबाट नेपालमा हुने आयात पूर्ण रूपमा ठप्प भएको उहाँले बताउनुभयो। सर्वोच्च अदालतले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र अहिले कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्थामा पुगेका नेपालीलाई उद्धार गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले त्यस्ता नेपालीलाई नियमन र शर्त बन्जेज सहित उद्धार गर्न सरकारका नाममा आज आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। अदालतले महामारी फैलिएका विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा रहेका र कोरोना संक्रमण भएका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गर्न र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपचार पाए नपाएको बारे ती देशहरूस्थित आवासीय राजदूतावास र श्रम सहचारीहरू मार्फत बुझ्न सरकारलाई आदेश दिएको हो। वैदेशिक रोजगारीमा गएका र अहिले कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्थामा रहेका नेपालीले भेदभावरहित ढंगबाट उपचार सेवा प्राप्त गरून् भन्नका लागि आवश्यक समन्वय गर्न सर्वोच्चले परराष्ट्र मन्त्रालयलाई पनि आदेश दिएको हो। सर्वोच्च अदालतले गत साता पूर्ण बैठक मार्फत निर्णय गरी विभिन्न सेवा सुचारू गरेपछि अदालतहरूमा निकै घुइँचो देखिएको छ। अदालतहरूमा घुइँचो बढ़ेपछि त्यसले कोरोना संक्रमण भेटिने र फैलिने त्रास पनि बढ़ाएको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त भएको छ। सो सन्दर्भमा आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले वैयक्तिक स्वतन्त्रताको संकुचन हुन पनि नदिने र कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न विभिन्न निर्णय गरेको छ। सहकर्मी सन्तोष रेग्मीको यो रिपोर्ट।
अभियोग पत्र दर्ता गर्ने, थुनामा रहेका व्यक्तिलाई हिरासतमा राख्न अनुमति दिने, बयान लिने र थुनछेक आदेश लगायतका विभिन्न प्रयोजनका लागि अदालतहरू खुलेपछि विशेष गरी काठमाडौँ उपत्यका तीन जिल्लाका साथै तराईका विभिन्न अदालतहरूमा घुइँचो निकै बढ़ेको छ। अदालतहरूमा मुद्दाका पक्ष, प्रहरी, वकिल, सरकारी वकिल, अदालतका कर्मचारी तथा न्यायाधीशहरूको उपस्थितिले घुइँचोको स्थिति ल्याएको हो। सरकारले लकडाउन जारी गरेको अवधिमा पनि न्यायालयहरूमा घुइँचो बढ्दा त्यसले कोरोना संक्रमण भेटिने र फैलने त्रास पनि सँगसँगै बढ़ाएको छ। लकडाउन घोषणा गरिएपछि केही समय अत्यावश्यक बाहेकका काम बन्द गरेको न्यायालयले लकडाउनको समय लम्बिँदै गएपछि संविधानत वैयक्तिक अधिकारको स्वतन्त्रताको संकुचन हुने अवस्था आउन नदिन भन्दै अदालतहरू खुला गरेको हो। अदालतकै आदेशमा पनि प्रहरीले 25 दिनभन्दा बढी आरोपीलाई थुनामा राख्न नपाउने लगायतका बाध्यात्मक व्यवस्थाहरू रहेका छन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीव राज रेग्मी,
हिरासतमा भएका व्यक्तिहरूको हकमा चाहिँ अदालतमा अभियोग पत्र दायर गर्ने प्रक्रियालाई सम्म खोलौं र त्यसपछि थुनामा राख्ने अथवा धरोहर तारिखमा छाड्ने भन्ने विषयमा चाहिँ अदालतले एउटा टुङ्गो गरोस् भन्ने हिसाबले सर्वोच्च अदालतको फुल कोर्टले त्यसलाई निर्णय गर्यो। त्यो निर्णयको आधारमा चाहिँ अब सबै सरकारी वकिल कार्यालयहरूले प्रहरीले चाहिँ त्यस्ता हिरासतमा रहेका व्यक्तिको मुद्दा चाहिँ कानून बमोजिम अदालतमा बुझाउनु पर्ने आवश्यकता पर्यो। अर्को यसको रिजन के पनि हो भन्दाखेरिमा हामी कहाँ चैत 11 गतिबाट लकडाउन शुरू भयो र पछिल्लो प्रकृति हेर्दाखेरिमा यो 15 गतिसम्म नेपाल सरकारले बढाएकै छ। भन्दा लामो समयसम्म मान्छे अदालतमा मुद्दा दायर नहुँदाखेरिमा प्रहरीकै हिरासतमा बस्नुपर्ने, फेरि सबैलाई धरो तारिखमा छोड्न पनि नसकिने कतिपय गम्भीर प्रकृतिका अपराधहरू पनि हुन्छन्। त्यसो भावनाले ती व्यक्तिहरूको वैयक्तिक स्वतन्त्रता हिरासतमा रहने अवधि हाम्रो कानूनले निर्धारण गरेको भन्दा पनि बढी हुने भयो। त्यसले गर्दा यो विषय चाहिँ मा अलिकति फ्लेक्सिबिलिटी आउनुपर्छ भन्ने सबैतिरबाट सर्वोच्च अदालतको निर्णयमा पनि उल्लेख छ। सरकारी वकिल, आम नागरिक, कानून व्यवसायीहरूबाट पनि मुद्दा दायरीको प्रक्रियासम्म चाहिँ खोल्ने हो कि भन्ने हिसाबले फिडब्याकहरू प्राप्त भएको हुनाले सर्वोच्च अदालतले त्यो निर्णय गर्यो। एक दुई दिन चाहिँ कस्तो भयो भने जब त्यो अभियोग पत्र दायर गर्ने भन्ने कुराहरू खुल्यो, अब ब्याकलग भएर बसेका सबै केसहरू चाहिँ एकैचोटि दायर हुँदाखेरिमा अलिकति अदालतहरूमा चाहिँ भीड़हरू लाग्यो।
हाल देशका विभिन्न 72 जिल्लाका 74 कारागारहरूमा 25,000 भन्दा बढी कैदी बन्दी रहेकाले गर्दै ती कारागारहरूमा कैद भुक्तान गरिसकेकाहरूलाई मुक्त गर्न र कारागारहरूमा पनि कोरोनाको जोखिम घटाउन पनि अदालत खुल्नु आवश्यक देखिएको मानिन्छ। यसबीचमा कारागारहरूमा पनि कोरोनाको जोखिम घटाउन कैद भुक्तानको न्यून अवधि बाँकी रहेका र कतिपय बालबालिका एवं ज्येष्ठ नागरिकलाई सर्वोच्च अदालतको आदेशमा कारागार एवं बाल सुधार गृहबाट मुक्त पनि गरिएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप राज कणेल,
आजभन्दा एक वर्ष अगाडि 16,000 हाराहारीमा रहेको कैदी बन्दीहरू अहिले 25,000 संख्यामा छ। सर्वोच्च अदालतकै आदेश अनुसार विभिन्न जिल्लाबाट कारागार र बाल सुधार गृहबाट 425 कैदी बन्दीहरू छुटिसकेको अवस्था छ।
कानून कार्यान्वयनको बाध्यकारी पाटो एकातिर भए पनि अर्कोतिर अदालतहरूमा बढेको घुइँचोले संक्रमणको सम्भावना बढेको भन्दै विभिन्न क्षेत्रबाट प्रश्नहरू उठ्न थालेका छन्। शुरूमा वैयक्तिक स्वतन्त्रताको संकुचन हुने अवस्था आउन नदिन अदालतहरूको ध्यानकर्षण गराएको नेपाल बार एसोसिएसनले पनि पछिल्लो अवस्थामा बढेको घुइँचोप्रति प्रधान न्यायाधीशलाई पत्र लेख्दै चासो व्यक्त गरेको छ। अत्यावश्यकीय अदालती सेवा सुचारू गर्नुपर्ने भए पनि संक्रमणको जोखिम कम गर्न आवश्यक व्यवस्थापन हुन नसकेको नेपाल बारको ठहर छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,
लकडाउनको पिरियडको जम्मै मुद्दाहरू एकैचोट आएको हुनाले गाह्रो भएको हो, त्यही कारणले गर्दा भिडभाड भएको देखियो। यसलाई चाहिँ जुन अदालतले पनि एउटा बाटो अवलम्बन गरेका थियो, आफ्नो क्षमताभन्दा बढी नगर्ने, 2-3 बढी मुद्दाहरू नहेर्ने भन्ने कुरा थियो, त्यो जुन अदालतले भने अनुसारको म्यानेज गर्न नसकेको मूल कारण चाहिँ म्यानेज गर्न नसक्नु हो।
विभिन्न पक्षबाट प्रश्नहरू तेर्स्याइएपछि बिहिबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको सम्बद्धहरूको बैठकले वैयक्तिक स्वतन्त्रताको संकुचन हुन नदिने र कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न अदालतहरूमा भौतिक उपस्थिति कम गर्ने, सूचना प्रविधिको प्रयोग गर्ने, एक वर्षभन्दा कम कैद बाँकी रहेकाहरूलाई जरिवाना लिएर छाड्ने जस्ता विभिन्न निर्णयहरू गरेको छ। बैठकमा सहभागी सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार निरपध्वज निरौला,
पक्राउ नगरी अनुसन्धान गर्न सक्ने व्यवस्था, पक्राउ भएका व्यक्तिको अनुसन्धान तहकिकात क्रममा अनुसन्धान तहकिकात गर्ने र अभियोजन गर्ने निकायले नै धरोटमा छोड्न सक्ने, हाजिर जवानीमा छोड्न सक्ने, कानुन व्यवसायीहरूलाई हामीले एकदम न्यून संख्यामा आउने एउटा मुद्दामा बढीमा 2 आलो पालो मात्रै त्यसरी भनेका छौँ। अर्को चाहिँ भिडभाड कम गर्नको लागि विद्युतीय माध्यमको प्रयोग गर्ने भनेर अर्को निर्णय पनि गर्यौं र त्यो मातहतमा परिपत्र पनि हामीले गरेका छौँ। जस्तो कि माथि मैले भनेका कुराहरूको चाहिँ इमेल मार्फत निवेदनहरू लिने, बहस पनि इमेल मार्फत बहस गर्नै आइरहनु परेन, वकिलले बहस नोट इमेल मार्फत पेश गरे हामी त्यसलाई हेर्ने भयौँ। अभियुक्तको म्याथपहरू, पक्राउ पुर्जीको अनुमतिहरू विद्युतीय माध्यमबाटै व्यवस्थापन गर्न सक्ने गरी गरेका छौँ, मातहतमा त्यो परिपत्र पनि गरेका छौँ।
मुख्य रजिस्ट्रार निरौला संक्रमण रोकथाम र नियन्त्रणका सन्दर्भमा न्याय क्षेत्र निकै संवेदनशील रहेको र संक्रमणको अवस्था अझ जटिल हुन सक्ने देखिए सर्वोच्च अदालतको पूर्ण बैठकले थप आवश्यक निर्णय गर्ने बताउनुहुन्छ।
संक्रमण बढ्दै जाने भएमा सर्वोच्च अदालतको पूर्ण बैठकले आवश्यक निर्णय फेरि लिने अवस्था त छँदैछ।
अहिलेको जटिल अवस्थामा संक्रमण नियन्त्रणमा भूमिका खेल्ने र संविधानत व्यक्तिको स्वतन्त्रता संकुचन हुने अवस्था आउन नदिने दुई महत्वपूर्ण भूमिका पूरा गर्नुपर्ने दायित्व न्यायिक क्षेत्रमा छ। पछिल्लो निर्णयको सही कार्यान्वयनले यसलाई सार्थक बनाउन सक्दछ। सन्तोष रेग्मी, काठमाडौँ।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 समाचार। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ।
केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। 2 प्रदेश सरकारको पहलमा कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन नारायण अस्पताल वीरगंजमा पुर्याइएको छ। त्रिभुवन विश्वविद्यालयमा रहेको पीसीआर मेसिन वीरगंज ल्याइएसँगै आवश्यक उपकरणको खोजीमा अस्पताल जुटेको र छिटोभन्दा छिटो जडान गरी सेवा दिने तयारीमा आफूहरू लागेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा हालसम्म 3,509 जनाको छिटो विधिबाट कोरोना परीक्षण गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले छिटो विधिबाट परीक्षण गरिएका सबैमा कसैमा पनि कोरोना नभएको बताउनुभयो। सुनसरी प्रशासनले जिल्लाका विभिन्न मस्जिदमा आश्रय लिएर बसेका नागरिकहरूलाई सरकारले बनाएको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले मस्जिदलाई क्वारेन्टाइन बनाएर राखेका सबैलाई सरकारले बनाएको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार मस्जिदमा रहेका 52 स्वदेशी तथा विदेशी नागरिकलाई स्वाब परीक्षणका लागि हिजो नै धरान र इटहरी लगिएको र उनीहरूलाई सुनसरी र मोरङका विभिन्न क्वारेन्टाइनमा राखिने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्लाधिकारी राजेश पौडेलले बताउनुभयो। कुनै पनि मस्जिदमा कोही कसैलाई राख्न नपाइने साथै लुकीछिपी बस्दै आएको भेटिए कानून बमोजिम कार्यवाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ। लकडाउनकै समयमा भारतबाट नेपाल प्रवेश गरेर बाँकेको 10 गजामा क्वारेन्टाइनमा बसेका सबै 181 जनामा कोरोना नेगेटिभ देखिएको छ। आज छिटो विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। धनुषाको शहीदनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका 17 जनाको घाँटीको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। छिमेकी मुलुक भारत लगायत अन्य देशबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको हेलम्बो गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ। आज बसेको कार्यपालिकाको बैठकले गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्दा स्थानीयमा संक्रमणको त्रास बढ़ेको भन्दै काम बन्द गर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयले औषधि र खाद्य वस्तु बाहेकका कुनै पनि गाड़ी प्रवेश गर्न नदिनु भनी गरेको परिपत्र बमोजिम आयोजनाको गाड़ी प्रवेशमा रोक लगाइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो। कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा सञ्चालन लगायत शिक्षा क्षेत्रका विभिन्न मुद्दामा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश सरकारका सम्बन्धित मन्त्रीहरूसँग छलफल गर्नुभएको छ। साथै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्समा तत्काल एसई परीक्षा नहुँदा आत्तिनुपर्ने स्थिति नभएको तर यसलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्ने विकल्पमा तयारी गर्नुपर्ने सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्यांकनको औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै विषयलाई विद्यालयले सञ्चालन गरेको पूर्व बोर्ड परीक्षा वा आन्तरिक मूल्यांकनलाई आधार मानेर ग्रेड दिन सकिने सुझावहरू दिएका छन्। कतिपय प्रदेशका मन्त्रीले सम्बन्धित विद्यालयमै प्रश्नपत्र पठाएर वा पूर्व निर्धारित परीक्षा केन्द्रलाई पुनः वितरण गरी डेरामा बस्न जान नपर्ने गरी नजिकमा केन्द्र राखेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिनुभएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले भने हाल आफ्नो प्रदेशमा कोरोना भाइरसको जोखिम बढ़िरहेकाले परीक्षाबारे तत्काल सोच्न नसकिने जनाउनु भएको थियो। छलफलमा सहभागी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले मन्त्रीहरूका सुझाव र आगामी दिनको वस्तुस्थिति हेरेर सरकारसँग समन्वय गरी बोर्डले परीक्षाबारे उचित निर्णय गर्ने बताउनुभयो। मन्त्री पोखरेल र प्रदेश मन्त्रीहरूबीच नयाँ शैक्षिक सत्र शुरू भए पनि विद्यालय खुल्न सक्ने स्थिति नभएकाले अनलाइन प्रविधिको वैकल्पिक माध्यमबाट कसरी शिक्षण गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो। प्रदेशगत शैक्षिक र सामाजिक समस्याका बारेमा पनि उहाँहरूबीच विचार विमर्श भएको थियो। उहाँहरूबीच आगामी आर्थिक वर्षको शिक्षाको नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो। भूमि व्यवस्था सहकारी तथा गरीबी नियन्त्रण मन्त्री पद्मा कुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज आयोजित आयोगका पदाधिकारीहरूको परिचयात्मक कार्यक्रममा उहाँले आयोग गठनको उद्देश्य अनुरूप लामो समयदेखि भूमिबाट वञ्चित रहेका उत्पीड़ित वर्गको पक्षमा काम गर्न निर्देशन दिनुभएको हो। मन्त्री अर्यालले विगत 7 दशकदेखि निम्न आधारभूत वर्ग समस्यामा रहेकाले ती वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो। साथै उहाँले 3 वर्षको आयोगको कार्यावधिमा प्रत्येक वर्ष के काम कसरी गर्ने भनेर योजना बनाएर आयोगका कार्य अगाडि बढ़ाउन समेत निर्देशन दिनुभयो। सो अवसरमा भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी गेवालीले मन्त्रालयले महत्वपूर्ण अभिभार प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिँदै सरकारको राष्ट्रिय संकल्प अनुसार आधारभूत वर्गको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले आज सिंहदरबारस्थित संघीय संसद सचिवालयबाट सातै प्रदेशका उपसभामुखसँग भिडियो सम्वाद गर्नुभएको छ। सम्वादमा प्रदेश सभाका उपसभामुखले COVID-19 रोकथाम नियन्त्रण र उपचारका लागि सम्बन्धित प्रदेश सरकारले गरिरहेका कार्य प्रदेश सभाको समन्वयका बारेमा धारणा राख्दै संघीय संसद मार्फत संघीय सरकारलाई सुझाव दिनुभएको थियो। COVID-19 परीक्षण गर्न लागि भन्दै कतारी अधिक यसलाई फेरि सुन्नुहोस् COVID-19 परीक्षण गर्न लगिएको भन्दै कतारी अधिकारीले 100 आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र तत्पश्चात कयौंलाई स्वेच्छाचारी ढंगबाट निष्कासन गरेको अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनलले जनाएको छ। गत फागुन 29 र 30 कतार प्रहरीले गिरफ्तार गरेको 20 नेपाली श्रमिकसँग एमनेस्टीले गरेको अन्तर्वार्तामा उनीहरूले COVID-19 परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन्। नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई COVID-19 परीक्षणका लागि लगेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाई उद्धृत गर्दै एमनेस्टीले उल्लेख गरेको छ। काठमाडौँको महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गैराती चिकित्सक त्रय शम्भु खनाल, तेज प्रकाश शाह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिट समेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण वज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ। लकडाउन पछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर सर्लाहीको लालबन्दी नगरपालिकाको 5 नम्बर वडा कार्यालयले खाद्य बैंक स्थापना गरेको छ। न्यून आय भएका परिवार र सबै प्रकारका मजदूरलाई खाद्यान्न वितरणका लागि बैंक स्थापना गरिएको वडाध्यक्ष मोहन हरि भण्डारीले बताउनुभयो। वडा स्तरीय समिति गठन गरी वडा कार्यालयमा स्थापित बैंकमा दाताले चामल, दाल, नून र तेल जम्मा गर्न सक्ने र त्यसको अभिलेख राखिने वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अटोमेटिक सेनेटाइजर टनेल सञ्चालनमा ल्याएको छ। घोराई निवासी युवा वैज्ञानिक मार्शल रोकाको सहयोगमा प्रतिष्ठानले अटोमेटिक सेनेटाइजर टनेल सञ्चालनमा ल्याएपछि प्रतिष्ठानमा सेवा लिन पुग्नेलाई सहज भएको छ। दाङको घोराईबाट संवाददाता प्रेमबहादुर रामजा मगरको यो रिपोर्ट।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अटोमेटिक सेनिटाइजर टनेल सञ्चालनमा ल्याएको छ। प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन पुग्ने बिरामी, बिरामीका कुरुवा, स्टाफलाई मध्यनजर गर्दै अटोमेटिक सेनिटाइजर टनेल प्रयोगमा ल्याएको हो। निकै सस्तो मूल्य र सहज प्रयोग गर्न सकिने अटोमेटिक टनेलले कसरी मानिसलाई सेनिटाइज गर्छ त? युवा वैज्ञानिक मार्शल रोका:
जब मान्छे टनेल भित्र छिर्छ, जुन झोल दबाई छ हाम्रो शरीरलाई सेनिटाइज गर्नको लागि, त्यो अटोमेटिक 70 ml चाहिँ यसले डिस्पेन्सर गरिदिन्छ, पूर्ण रूपमा चाहिँ मान्छेहरू निर्मूल हुनुहुन्छ।
ढोकाले स्थापना गरेको संस्था नेटाले निर्माण गरेको सेनिटाइजर टनेल उपहारमा प्रतिष्ठानलाई उपलब्ध गराइएको हो। 10 फिट लम्बाई, 6 फिट चौडाई र 8 फिट उचाइ रहेको टनेल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण गरिएको छ। एक दिनमा कति सेनिटाइजर खर्च हुन्छ त? एकपटक फेरि युवा वैज्ञानिक रोका:
दिनभरिमा चाहिँ 24 घण्टाभित्र 1000 जना मान्छे पनि यदि यो टनेलबाट छिर्यो भने 80 लिटर जति चाहिँ यो खर्च हुन्छ।
प्रतिष्ठानले पहिलो पटक जडान गरेको अटोमेटिक टनेलको सबै मापदण्ड परीक्षण गरेर प्रयोगमा ल्याइएको छ। कोरोना भाइरसबाट बस्नका लागि प्रतिष्ठानले सञ्चालनमा ल्याएको टनेल विधिले सजिलो भएको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारी:
चारैतिर मिस स्प्रे हुन्छ, त्यसले गर्दा मान्छे भिज्ने होइन, अलिकति छिटा परे जस्तो मात्रै हो। त्यो सेनिटाइजर हातमा लिनु सट्टा होल बडी सेनिटाइज हुन्छ।
महामारीको रूप लिएको कोरोना भाइरसबाट बस्न गरिएको यस्तो प्रविधि धेरै भीड हुने, सेवाग्राही धेरै हुने कार्यालयका लागि उत्कृष्ट माध्यम मानिएको छ। प्रेम बहादुर रामजा मगर, रेडियो नेपाल, घोराई।
यसअघिको समाचारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग: विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले संयुक्त राज्य अमेरिका सबैभन्दा बढ़ी प्रभावित भएको छ। कोरोना भाइरसका कारण अमेरिकामा मात्र मृत्यु हुनेको संख्या करिब 31,000 पुग्न थालेको छ भने संक्रमितको संख्या 6,44,000 नागेको छ। हालसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 21,00,000 नागेको छ भने मृत्यु हुनेको संख्या 1,38,000 नागेको छ। करिब 5,23,000 मानिस निको भएको तथ्याङ्क छ। कोरोना भाइरसका कारण इटालीमा 21,645, स्पेनमा 19,130, फ्रान्समा 17,167 जनाको मृत्यु भइसकेको छ। यसैबीच कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जापानका प्रधानमन्त्री सिन्जो आबेले सिंगो मुलुकमा संकटकालको घोषणा गर्नुभएको छ। यसअघि अप्रेल 7 राजधानी टोकियो सहितका 6 शहरमा 1 महिनासम्म संकटकालको घोषणा गरिएको थियो। कोरोना भाइरस महामारी र यसको रोकथामबारे छलफल गर्न आबेले देशका स्वास्थ्य विज्ञहरूसँग विशेष बैठकको आह्वान गर्नुभएको छ। जापानमा हालसम्म कोरोना भाइरसका कारण 178 जनाको मृत्यु भइसकेको छ भने 8,000 भन्दा बढ़ी संक्रमित भएका छन्। दक्षिण कोरियामा भने कोरोना भाइरसको संक्रमण देखिएर निको भई घर फर्केका 141 जनामा पुनः कोरोना भाइरस भेटिएको छ। दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले के कारणले ती मानिसमा पुनः कोरोना देखियो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ। अब मौसम: आगामी 24 घण्टामा देशभर सामान्य बदले भई स्थौर स्थानमा मेघगर्जन, चट्याङ, असिनार, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ: धनकुटा अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाडौँ अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, पोखरा अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर, वीरेन्द्रनगर अधिकतम 34.1 डिग्री सेल्सियस न्यूनतम 17.6 डिग्री सेल्सियस र दिपायल अधिकतम 35.9 डिग्री सेल्सियस र न्यूनतम 21.5 डिग्री सेल्सियस। हामी समाचारको अन्तमा छौं, मुख्य समाचार फेरि एकपटक। हालसम्म 19,432 जनाको कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। आफूसँग भएको स्रोत साधन प्रयोग गरी विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्न स्थानीय तहहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह। लकडाउनको अवधिमा असंगठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि घर पुग्न लामो पैदल यात्रा हिँडेका नागरिकका लागि बसोबास र खानपिनको व्यवस्थापनमा गम्भीर हुन सरकारलाई कांग्रेसको आग्रह। खुला सीमाका कारण कोरोना संक्रमण बढ़दै गएपछि सरकारले दक्षिणी नाकामा उच्च निगरानी बढ़ायो। भारतको पश्चिम बंगाल सरकारद्वारा नेपालसँग जोड़िएको मेची भन्सार नाका बन्द। स्थगित माध्यमिक शिक्षा परीक्षा एसईई लगायत शिक्षा क्षेत्रका विभिन्न विषयमा शिक्षा मन्त्रीद्वारा प्रदेश सरकारका सामाजिक विकास मन्त्रीसँग छलफल र कोरोना भाइरसको संक्रमण बढ़ेसँगै जापानमा देशव्यापी संकटकालको घोषणा। दक्षिण कोरियामा निको भई घर फर्किएका 141 जनामा पुनः कोरोना भाइरसको संक्रमण देखियो। साँझ 7 बजेको समाचार यहीँ सकिन्छ। हाम्रो अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।